नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी दीपक सिन्जालीको उपन्यास मीराको वाचन लिएर आइपुगेका छौं। मीरा हामीले गएको साता आठौं श्रृंखला वाचन सुन्यौं। यो गएको वर्ष प्रकाशित भएको पुस्तक अहिले हामीले श्रुति सम्वेकमा वाचन गरिरहँदा धेरैले मन पराउनु भएको छ। दीपक सिन्जालीको उपन्यास मीराको गएको श्रृंखलामा मीरा र कृष्णको फेरि भेट हुन लागेको छ र रातिको समयमा कृष्णले जोगीको भेषमा आएर मीरालाई भेट्न आउनु भनेको ठाउँमा मीरा पुगेकी छन्। अब के हुन्छ त सुनौ मीरा उपन्यासको नौ श्रृंखला पृष्ठ 147। मुसुक्का हाँसे। उसले मधुरो स्वरमा सम्बोधन गर्यो, मीरा झोलुङ्गे पुल तरेपछि ठाटी छोडिँदै गयो। कोही गुनगुनाएको आवाज सुनेर म रोकिए, उसलाई पनि रोके। उसले शिकारी कुकुरले झैं टाउको उठाएर यताउता हेऱ्यो। पारीतिर कतै कुकुके कराइरहेको थियो डरलाग्दो स्वरमा। काँध थपथपाउँदै उसले भन्यो, औ खोला कराएको हो, मलाई भूतले गफ गरेका होलान् भन्ने लाग्यो। काठतिर यस्ता कुरा सामान्य हुन्छन् भन्ने सुनेकी थिएँ। डर लुकाउँदै भने, म डराउँछु भनेर झुकाउँछौ, मलाई केहीको डर छैन, मेरो भगवान मेरै अघि छौ। ऊ मतिर फर्केर मुस्कुरायो। अँध्यारोमा पनि उसको हाँसो प्रष्ट देखिएको थियो। उसको हाँसोभित्र लुकेको खुसी पनि अनुभव गरे। फेरि कालो छद्मले हाम्रो पीछा गर्यो। म साँच्चैको डरले काँपे। उसले बलियोसँग छातीमा टाँस्यो, कसैलाई त भनेकी छैनौ? शंका जनायो। तिम्रो लागि यो आँट गरेकी छु, हेर, कसै गरी जीवन बर्बाद पार्नु हुँदैन। आफ्नै आँसुको तालमाथि साहसको पुल राखेर यो यात्रा रोजेकी हुँ, मैले भने। उसका हत्केला मेरा कम्मरमा बेरिएका थिए। सायद ऊ भित्री र बाहिरी दुवै तहमा कडा सुरक्षाको महसुस मलाई दिलाउन चाहन्थ्यो। बाटोमा सिँढी भएको सानो चौतारी भेटियो। उसले जुरुक्क उचालेर मलाई माथिल्लो खुट्किलोमा बसाल्यो। आफू चाहिँ भुइँमा छामछुम गर्न थाल्यो। केही बेरमै ढुङ्गामाथि अर्को ढुङ्गाले केही थिचेको देखेँ। रातको चौथो प्रहर भइसकेको थियो। एक तिहाई जुन पनि आकाशमा देखियो। कृष्ण अगाडि उभियो, मैले हेरिरहेँ। देब्रे हातले मेरो शिर तानेर छातीमा टाँस्यो। मेरो निधारमा चुमेपछि सिउँदोमा औँला दसार्यो। केही तरल पदार्थ जस्तो लेपन मेरो सिउँदोमा दलिएको अनुभव गरे। अब हामी बुढाबुढी भयौं, उसले भन्यो। मैले मेरो सिउँदो छामे। अँध्यारोमा केही कालो लेदो जस्तो मेरो हातमा टाँसियो। वास्तवमा मैले रगतको सिन्दूर लगाएकी थिएँ। उसको औँलाबाट अझै रगत बग्दै थियो। लाइटर बालेर हेरेँ। उसले अनौठो किसिमले विश्वास दिलायो। म खुसीले अचाक्ली भएँ। केही छिनको मौनता तोड्दै भने, हिजो घरमा आएको पनि तिमी नै हौ? अँ हो, बासँग पनि बाटामै भेट भयो। कसैले नचिनुन् भनेर यस्तो भनेको हुँ। बाले पनि चिनिनन्, जोगी नै देखेका थियौ त। म पनि जोकिएँ, मैले भने। बा त कति बुढा भएछन् अघि? उसले सोध्यो। आफू त यस्तो बुढो भइसकेछ, बालाई पो बुढो भन्छ, मनमा नै सोचे।
सांगो मी कुणा है, सांगो मी
तत्कालै सोचिहाले। अब जोगीलाई पति बनाउँदै थिए, जोगिनी हुन लागेको कुराले खिन्न बनायो। व्यर्थमा त्यहाँ आए झैं पनि लाग्यो। बाटो उकालियो, हामी पनि उकालियौं, उकाली चढिरह्यौं, हायल कायल भयौं सिँढीहरूले। मलाई लाग्यो अब जीवनमा यस्ता उकाली चढ्नुपर्नेछ। यी जोगीसँग माग्दै हिँड्दा धुले सडकमा निस्केपछि उसले पिताम्बरी वस्त्र खोल्यो, टाउकाको फेटा पनि झिक्यो, जिन्सको प्यान्ट र कटनको सर्ट लगायो। पुरानै कृष्णे भएर मेरो अघि उभियो। त्यो पिताम्बरी त बाहिरी आवरण मात्रै रहेछ, तिमी साँच्चै जोगी भएका होइनौ? मैले सोधेँ। ऊ मुसुक्क हाँस्यो, उसको हाँसोले विजयोत्सव मनाए चाहिँ लाग्यो। हाँसेर जवाफ दिने उसको बानी अझै जस्ताको तस्तै रहेछ। होइन, गाउँलेले चिन्छन् भनेर यस्तो भनेको हुँ, उसले भन्यो। कम्ती दुःखले हिँडिन, तिम्रो लागि तीन दिन पैदलै हिँडेँ, दुई दिन पिताम्बरी वस्त्र लाएर अरू गाउँ घुमे। मलाई कसैले नचिनुन् भन्ने थियो। देवघाटबाट यो वस्त्र पहिरेर हिँडेको थिएँ। नवलपरासी गएँ, कालीगण्डकी तरेर भीरकोटमा एक रात बिताएँ। अर्को दिन शिवपुर हुँदै रानी पोखरी छिरेँ। तेस्रो दिन यहाँ आएको हुँ। यो पिताम्बरीले मलाई सुहायो कि सुहाएन जान्नकै लागि अरू गाउँ घुमेर अभ्यास गरेको थिएँ। सबैले विश्वास गरेपछि यता आएँ। तिमी गाउँमा छौ कि छैनौ, तिम्रो बिहे भयो कि भएन जस्ता कुराले म हरबखत पिरोलिन्थेँ। अनि हिजो हिम्मत गरेर गएँ। म ओर्लँदै गर्दा तिमी भित्र पसेकी थियौ। तिमीले बिहे गरेकी भए म भिक्षा मात्र लिएर फर्किन्थे, तर तिमी जस्ताको तस्तै थियौ, तिम्रो सिउँदो खाली थियो। मैले नामै लिएर बोलाउँदा तिमी तर्सियौ, कृष्णका बारेमा बताउँदा तिम्रो मुहार चम्कियो, अनि म विश्वस्त भएर फर्किएँ। तिमी मेरै लागि बसेकी रहेछौ। कृष्णका कुरा सुनेर म अलमल्ल परेँ। म अझै धेरै कुरा सुन्न चाहन्थे, अझै रोचक कुराहरू मलाई भनोस् भन्ने इच्छा थियो। उसले आफ्नो जीवनबारे पनि केही भनोस् भन्ने खुल्दुली भयो। ऊ नबोलेपछि मैले सोधेँ, तिमी आउँदा म नभएकी भए, विचार बदलेकी भए तिमी के गर्थ्यौ? म भिक्षा लिएर फर्किन्थेँ, यो पिताम्बरी सधैँका लागि पहिरिन्थेँ, आफूलाई भुल्थेँ र प्रेमलाई पनि, तर कदापि तिमीलाई चाहिँ भुल्ने थिएन। यतिका वर्ष तिमीलाई भुल्ने खुब प्रयास गरे तर सकिन। घर छोडेर म लखनऊ गएको थिएँ। मिरा त्यहाँ खुबै रक्सी पिएँ। रक्सी पिएपछि भुलिन्छ भन्ने विश्वास थियो। विभिन्न ठाउँ चाहे, मलाई जे काम गर्न पनि आउँथ्यो, तर एकै ठाउँमा टिक्दिन थिएँ। ध्यानले काम गरेको भए अहिलेसम्म ठुलो ढनाड्य बन्दो हो। मेरो कमाई रक्सी किन्नका लागि मात्र हुन्थ्यो, म रक्सीकै लागि काम गर्थेँ। मेरो लागि रक्सी तिमीलाई प्रतिस्थापन गर्ने अर्को प्रेमी बन्यो, तर तिमीले त्यसलाई जित्यौ, अन्ततः म हारे। एक दिन तिमी सपनामा आयौ, सुनौलो मन्दिरभित्र म विराजमान थिएँ। तिमी एउटा देवलको साथ लागेर मलाई हेरिरहेकी थियौ। सुनौलो मन्दिर सुन्दर पोखरीमा अलप भयो, गुलाबको फूल लिएर म त्यहाँ विराजथेँ। तिमी साथ लागेको देवल पिपलको रूखमा परिवर्तन भएको थियो। तिमीले भन्यौ, मैले मेरा भागमा परेका दुःखका अंश भोगेँ, मेरा प्यारा तिमी आऊ, म तिम्रो साथमा सुखका अंशहरू भोग्न आतुर छु। त्यो सपना मैले बारम्बार देख्न थालेँ। तिम्रो आग्रहले मनभित्र ज्वार चलाएको थियो। तिमीलाई भुल्न गरेका सारा प्रयास विफल भएका थिए, तिमीलाई कसै गरी भुल्न सकिन। तिमी मेरा हृदयमा अमिट छाप बनेर बसेकी थियौ। तिमी बिना मेरा अघि रक्सी मात्रै रहेछ, मेरो संसार नै त्यही। मैले मेरो आत्मा तिमीसँगै छोडेको रहेछु। मलाई आत्मबोध हुनासाथ तिम्रो यादले छोडेन। कतिखेर तिमीलाई भेट्छु भनेर कल्पना गरिरहन्थे, तिमीसँगै जाउँ हुन थाल्यो। सहनै सकिन, खप्नै नसकेर तिमीलाई लिन आएको हुँ। उसका कुराले म द्रवीभूत भएँ। मैले भने, म पनि तिम्रै लागि बसिरहेकी थिएँ। तिमी एक दिन अवश्य आउँछौ भन्ने मलाई विश्वास थियो। नआए पनि म ब्रह्मकुमारी नै रहँला भन्ने सोचेकी थिएँ। मैले एउटी नारीले भोग्ने सबै कुरा भोगिसकेकी थिएँ, आमा हुने अनुभव बाहेक। हुन त म मानवीय हैसियतले उपद्रवी हुँ। उकुस मुकुस समयको भावमा छटपटिएर बल्ल हार मानेको इगो पाहुमुनि छिराएकी छु। अहमले मलाई दबायो, त्यही बेला अहमलाई जितेकी भए, सांस्कृतिक व्यवस्थाको विरोधी भएकी भए, तिम्रो प्रस्ताव स्वीकारेकी भए, तिमीलाई पति मानेर समाजका अघि खुल्लम खुल्ला बोलिदिएकी भए, अन्धकारमा बितेका केही वर्षहरू स्वर्णिम भन्ने थिए। बैंस बितिसकेपछि रगतको सिन्दूर लाउनु पर्ने थिएन। ती व्रतर पर्खाएको समयमै तरुणी मुहारका आधा शरीर छाला खुम्चिसकेपछि बल्ल यो अनुपम प्रेम मिलनको अनुभव गर्नुपर्ने थिएन। मेरा कुराले ऊ पनि अलमल्ल पर्यो। तारे पहरा छेउ आउँदा अति आवश्यक बाहेकका सामानहरू फालिदियौं। त्यो बोक्नको लागि झन्झट मात्रै थियो। एउटी छाउरी मेरो तिग्रामा आएर रोकी। त्यो त्यही छाउरी रहेछ मलाई पुर्याउन आएकी। शिरदेखि पुच्छरसम्म मुसारेर भने जा गर फकाएँ। कुकुर्नी फनक्क फर्केर बाटो लागि। चौथो प्रहर सुरु भएको हुँदो गाउँटोल चकमन्न थियो। बाहिर अँध्यारो व्याप्त थियो। मनमा भए कृष्ण मलाई डोराइरहेको थियो। मैले साक्षात देवता भेटाएकी थिएँ। मन खुसीले नाच्यो। मेरो मन नचाउने संगीत कृष्णका प्रेम धुन थिए जो कालजयी भएर कैयौं वर्षपछि फेरि गुन्जिएका थिए। सड़कमा पुग्न साथै बागलुङबाट आएको सुनौलीको बस भेट्टायौं। बस चढ्ने बेलामा उसको झोलाबाट एउटा काठको फ्रेम खस्यो। त्यो हिजोसम्म उसकै दैलोमा झुन्डिएको काकीको फोटो रहेछ। उसले टिपेर झोलामा हाल्यो। गोरखपुर आइनपुग्दासम्म कसैले देख्छन् कि भनेर हामी एकदम हताश थियौं। गोरखपुरबाट लखनऊको रेल चढेपछि हामीले चयनको श्वास लियौं। दिदीका कुराले मलाई हर्षित बनायो। दिदी दाईसँग भागेर आइन् भन्ने कुराले प्रफुल्लित भएको थिएँ। अस्पतालको बसाई पनि सुखमय बनिरहेको थियो। सायद रात छिप्पिँदै थियो। आफ्ना कुरा भनिसकेर दिदीले पानी पिइन्। पानी पिउँदा दाहिने नाडी डाडुको घाँटी जत्रै देखियो। बोतल समातेका औँला बुढी आइमाईको चाउरिएको पन्जा जस्तै लाग्यो। बोतल टेबलमा राख्दै गर्दा सोधेँ, तिमीले कृष्ण दाईसँग बिहे गर्यौ? अँ, लखनऊ आएर हामीले बिहे गर्यौं मन्दिरमा, उनले जवाफ दिइन्। उनले भनिन्, बाबु निधारमा नलेखेका कुरा रहरले नहुँदो रहेछ। कत्रो उत्कण्ठाले जीवन सुरु गरेकी थिएँ। मलाई लाग्थ्यो मेरा सुख सबै सकिए, मेरा दुःख सबै सकिए, अब जे छ तिनले बहार थपिने दिनेछन्। ठूलो आशा गरेकी थिएँ आफैसँग, भाग्यसँग पनि। आजभोलि लाग्छ दुःखका अंश झैं कृष्णको संसाथमा सुख भोगका अंश पनि त्यति नै लेखेका थिए मेरा भागमा। कहिलेकाहीँ ऐनामा हेर्छु, बुढौलीले छोपिसकेको पाउँछु। स्वभावत अरू आइमाईले जसरी मैले बुढौली प्राप्त गरिन, यो उमेर सन्तानका साथमा असीम सुखले जिउने समय हो। आसेपासे आइमाई रमेका देख्दा मन भक्कानिएर आउँछ। मेरो पनि एउटा सन्तान भइदिएको भए सन्तान हेरेर चोट भुल्ने थिएँ। हुन त पतिको अभाव सन्तानले कहिल्यै पूरा गर्दैनन्। मलाई अचेल कृष्णभन्दा पनि सन्तान नहुनुको पीडाले सताइरहन्छ। आमाको यादले झन निराश बनाउँछ बाबु। तिनले हाम्रा लागि आधा जीवन एक्लै बिताएकी थिइन्। तिनको हृदय अपार थियो। सायद आकाश धरती जोडिएर पनि तिनको हृदयको खाली ठाउँ पूर्ति हुँदैन। आमा आकाश हुन्, धरती अनि समुद्र पनि। बैंसको बेला बुढेउलीमा प्राप्त हुने मातृ सुखको अनुमान नै नहुँदो रहेछ। बैंसमा मान्छे अन्धो हुन्छ भनेको सत्य हो। प्रेमका अनेक पाटाहरू हुन्छन्। वैशालु प्रेमले देखाउने एउटा मात्रै पाटो हो, त्यो पनि साँगुरो। अरू पाटा त त्यसै हराइदिन्छन् या खोजिने गरिँदैनन्। त्यही साँगुरो पाटोलाई नै प्रेमको पूर्ण रूप सम्झनमा व्यस्त छौं हामी। प्रेमको पूर्ण भोग गर्ने मानिस दुनियाँमा सायदै होलान्। हामी प्रेमको अल्पभोग गरिरहेका छौं। पूर्ण भोग गर्ने अवसर मानिसको जीवनमा एकपटक मात्रै आउँछ। त्यो हामीले चिन्नुपर्छ बाबु। मैले त्यो अवसर चिन्न सकिनँ। मलाई लाग्थ्यो प्रेमको प्राप्ति नै जीवनको लक्ष्य हो, त्यसबाट मात्र मैले सुख भोग गर्नेछु। तर त्यो मिथ्या रहेछ। प्राप्तिले जीवनमा कहिल्यै सुख दिँदैन, बरु दुःखका विभिन्न आयामहरू थपिदिन्छ। आज आएर सम्झन्छु आमाले दोस्रो बिहे गर्दाको बखत तिनी कति खुसी थिइन्। तिनले सोचेकी थिइन् कि त्यो उनको अमूल्य प्राप्ति हो। तर त्यही दिन तिनको जीवनमा दुःखको नयाँ अध्याय सुरु भएको थियो। फेरि आफैलाई सम्झन्छु, त्यो दिन कृष्ण मलाई लिन आएको थियो। मैले आफूलाई जोडबलले तयार पारेकी थिएँ। त्यो दिन मैले आफूलाई यति अराजक बनाएको थिएँ कि त्यसको सजाय जीवनभर भोगेर पनि पूरा हुने छैन। मैले बाह्र आमालाई बेकार भनेकी थिएँ। पहिलो त भगवान जस्ता बा आमालाई त्यसो भन्नु अक्षम्य पाप थियो। दोस्रो शत्रुको जस्तो व्यवहार गर्नु मेरा लागि महापाप थियो। मैले बा आमालाई शब्दले मारेकी थिएँ कि मुर्दा जलाएर मात्रै मान्छे मरेको हुन्छ, के तिनको अस्तित्व मेटाइदिनु भनेको मरिस भनेको होइन। घर छाडेपछि पनि हाम्रो घर घर जस्तै थियो। बा आमाले आशा गरेका थिए कृष्ण मेरा लागि भए पनि घर फर्किनेछ। तिनले यो पनि निर्णय गरिसकेका थिए यदि ऊ फर्कियो भने उनीहरूले हामीलाई स्वीकार गर्नेछन्। रूपाले पनि सुनाएकी थिए कृष्ण फर्कियो भने तिमीहरूलाई स्वीकार गर्ने बा आमाले निर्णय गरेका छन्। आमाले खुब सम्झाउँथिन्। पूजा कोठामा कृष्णजीको मूर्ति स्थापना गरेको हप्ता दिनपछि भनेकी थिइन् हामीलाई तिमीहरूको सम्बन्धबारे थाहा थिएन जानेकी बे म कदापि यसो गर्दिन थिएँ। मैले आधा जीवन एक्लै बिताएकी थिएँ। बुढेसकालको आधा जीवन बिताउनु मलाई के थियो र बिहे गरेर प्राप्त गर्ने कुरा पनि केही थिएन। यो भवितव्यले भएको थियो अरूले जस्तो सोचे जस्तो प्रेम राग र शारीरिक आवश्यकताले भएको होइन। हामीले सोचेका थियौँ कि छुट्टा छुट्टै दुई परिवारलाई एकै बनाएर चलाऊ। दैवले दिएको चोटलाई मत्थर पार्ने एउटा उपाय मात्रै थियो यो। मैले केही जवाफ फर्काइन। मलाई बा आमाको हरेक विषय व्यर्थ लाग्थे। व्यर्थ विषयमा सवाल जवाफ गर्नु असान्दर्भिक लाग्थ्यो। कृष्ण फर्कियो तर मैले यो कुरा बा आमालाई भनिनँ। तिनले स्वीकार गर्ने कुरा जानेर पनि मैले नभनेकी हुँ। बुढेसकालमा छोराछोरीको बिहे गराइदिएर तिनले पाप नबोकुन् गाउँमा कलङ्क भएर नबाँचुन् भन्ने लाग्यो। तर त्यसपछि मैले गलत निर्णय लिएकी थिएँ। सन्तानमाथि बा आमाको अधिकारलाई च्युत गरेकी थिएँ। बाबु यति बेला मलाई घोर पश्चाताप छ। म त्यही पश्चातापको रापमा जलिरहेकी छु। दिदीको आत्मालोचना सुनिरहेको थिएँ। तिनी रोकिन् र आँसु पुछिन्। फेरि तिनको आँखाबाट बरेर आँसु निस्किए। भनिन् यी आँसुले मेरा पाप पखालिरहेका छन् बिस्तारै बिस्तारै। मैले लामो श्वास लिएँ। दिदीले पनि उसै गरी श्वास लिए। हामी केही बोल्न सकिरहेका थिएनौँ। कहिलेकाहीँ समय यस्तो पनि भइदिन्छ मानव त्यो चलायमान छैन स्थिर छ। समयसँगै सम्पूर्ण प्राणी जगत स्थिर छ। स्थिरतामा मानिस यसरी फस्छन् कि उसको भूत वर्तमान र भविष्य फनफनी घुमिरहन्छ किनकि त्यो समयभन्दा उल्टो छ। जब समय चलायमान हुन्छ त्यो स्थिर हुन्छ। जब समय स्थिर हुन्छ त्यो चलायमान मस्तिष्कको केन्द्रमा। मैले पानी खाने मन गरेँ। दिदीले बिर्को खोलेर बोतल दिइन्। पानी खाइसकेर भने दाई कहाँ छन् अहिले के गर्छन् अचेल। उनको मुहार धमिलो बन्यो र अझै धमिलो बन्दै गयो। केही बेरको चकमन्नतालाई छिर्दै दिदीले भनिन् कृष्ण यो संसारमा छैन। म भरङ्ग भएँ। हे भगवान् त्यो कति अपत्तारिलो कुरा थियो। मलाई उनीमाथि कति पनि विश्वास लागेन। बरु यस्तो लाग्यो कोही पुरुष आएर मलाई भनोस् तिम्रो दाई कृष्णमै हुँ म अझै यो संसारमै छु। मेरो आशालाई निराश पार्दै दिदीले भनिन् हो कृष्ण छैन। छ महिना पहिले ऊ दुर्घटनामा परेर बित्यो। दिदी एक तमासले मतिर हेरिरहेन। श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन दीपक सिन्जालीको उपन्यास मीराको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी दीपक सिन्जालीको उपन्यास मीराको वाचन सुनिरहेका छौ। अब यसको बाँकी अंश वाचन सुनौ। बिहेपछि पनि कृष्णले रक्सी खान छोडेन। उनले भनिन् कृष्णको डेरा सदर बजारमा रहेछ। म आएपछि हामी पटेल नगर सर्यौँ। हामीलाई डर पनि थियो हाम्रातिरका कसैले नदेखुन् नचिनुन्। कैसर बाग्नी र इन्जिनियरिङ वर्कसपमा कृष्ण काम गर्थ्यो। छ महिनापछि मैले पनि यो अस्पतालमा काम थालेकी थिएँ। घर व्यवहार राम्रै थियो। हामीलाई दुःखको खासै अनुभव थिएन। हामी खुब घनिष्ठताले बाँधिएका थियौँ। तर कृष्णले रक्सी छोड्न सकेको थिएन। जक्सन क्यान्टिनको पछाडि इको गार्डनमा गुरु रामदेवको एक हप्ते योग शिविर सञ्चालन हुन लागेको थियो। म कृष्णलाई त्यहाँ लैजान चाहन्थेँ। धेरै प्रयास गर्दा पनि उसको रक्सीको लत छुटाउन सकेकी थिएन। अब योग वा कुनै आध्यात्मिक साधना केन्द्रमा लगेर ध्यान गराउने मात्रै उपाय बाँकी थियो मसँग। मेरा जोड बलले कृष्ण शिविरका लागि तयार भयो। एक हप्ताको शिविर उसले सफलतापूर्वक सम्पन्न गर्यो। मलाई लाग्यो कृष्णले अब नशाबाट मुक्त भयो। गोमती खोलाको किनारमा रहेको गुरु नानक आश्रममा दैनिक ध्यान साधना सञ्चालन हुन्थ्यो। कृष्णलाई त्यहाँ पनि लिएर गए। मलाई विश्वास थियो कि अध्यात्मले कृष्णलाई नशाबाट छुटाउन सक्छ, तर त्यो मेरो भ्रम मात्रै रहेछ। कृष्ण त्यसबाट मुक्त भएको थिएन। मलाई यो विषयमा सधैँ गुनासो रह्यो। एक दिन ध्यान साधनाबाट फर्केर कृष्णले भन्यो, तिम्रो जोड बलले मेरो लत हट्दैन। उसको वाक्य एकदम अस्वाभाविक थियो। केही गम्भीर भएर उसले भन्यो, मलाई रक्सीबाट नछुटाउ, यो कुलतबाट उम्कन सक्दिनँ। म निराश भएर उसलाई हेरिरहेँ। उसले भन्यो, मलाई पनि इच्छा छ यसबाट उम्केर तिमीलाई पूरी खुसी दिउँ, यसका लागि प्रयास पनि गरेको हुँ। तिमीले देखाएका बाटाहरू प्रयोग गरी हेरे, अब त्यो असम्भव भएको छ, यसबाट मुक्ति मिल्दैन। उसले स्पष्टीकरण दियो, रक्सी मेरो जीवनदाता हो, तिमी नहुँदा मलाई यसैले धानेको थियो, यो मेरो प्राणमा भरिएको छ, यसले कहिल्यै मेरो ज्यान लिँदैन। तर यो गलत छ, तिमीप्रति मेरो कुनै गुनासो भए यसैमा छ, यसलाई त्याग, हामीले जीवनमा अझै रौनक थप्नेछौँ। मैले उसलाई भने, त्यो असम्भव छ मिरा। उसले भन्यो, पिउँछु र तिमीसँग खुसीले जिउँछु, म पिउनु र जिउनुलाई सँगै लैजान चाहन्छु, यस विषयमा मलाई अस्वीकार नगर, अनुमति देऊ। मैले आफ्नै खुसीका विरुद्ध कसरी अनुमति दिन सक्छु, यो मेरो लत हो, यसबाट मुक्तिका लागि गरिएका प्रयास विफल भएका छन्। उसले अनौठो उपाय बतायो, बरु यसलाई स्वीकार गरेर जाउँ, स्वीकार सम्पूर्ण दुःखको समाधान हो। म कृष्णलाई आग्रह गर्न सक्थेँ, तर बाध्य बनाउन सक्दिनँ थिएँ। भने अनुचित विषयहरू स्वीकार योग्य हुँदैनन् कृष्ण, तिमी अझै प्रयास गर। तिमीलाई थाहा छ, उसले कुनै रहस्य खोले चाहिँ भन्यो, यो जो तिम्रो खुसीको विरुद्धमा छ नि, त्यो तिमीले नै दिएको उपहार हो। उसका वाक्यले म चुप पाएँ। त्यस दिनपछि मैले कहिल्यै कृष्णसँग यो विषयमा बहस गरिनँ, ध्यान शिविर जाने आग्रह पनि गरिनँ। तर मेरो आग्रह बिना पनि ऊ गुरु नानक साधना केन्द्र निरन्तर गइरह्यो। एक दिन उसले भन्यो, म जान्दछु मेरो पिआईप्रति तिम्रो घृणा छ, पिउनु मेरो लत भएको छ, म बाध्य छु, तर मलाई साधना केन्द्र जान रहर लाग्छ, थाहा छ किन, त्यो तिम्रो विश्वास हो, मलाई पनि विश्वास छ, एक दिन मैले पिउन भुल्नेछु। उसले यसो भनेकै दिन मैले पियक्कड कृष्णलाई पनि स्वीकार गरिदिएँ। यसरी नै बितिरहे। हामी एकअर्कासँग सन्तुष्ट थियौँ। अभावकै बीच पनि हामीलाई कुनै व्यवधान थिएन। फालाफाल नभए पनि आवश्यकतामा पुगिसरी थियो। हामीलाई लखनऊमा घर बनाउनु पनि थिएन। मरिहत्य गरिकन प्राप्त गर्ने कुनै महत्ताको वस्तु हामीले सोचेका थिएनौँ। हामी सोच्थ्यौँ यसरी नै बाँचिरहौँ, जोगौँ जोग। जति पुग्दै जान्छ मान्छेलाई, अरू कुराको आवश्यकता पनि थपिँदै जाँदो रहेछ। बिए गरेको तेस्रो वर्ष पुगिसक्दा पनि हाम्रो सन्तान भएको थिएन। एक दिन कृष्णलाई यसबारे मेरो इच्छा बताएँ। कृष्ण, हामीलाई छोराछोरीको खाँचो छ अब। मेरो कुरा सुनेर उसले जवाफ दियो, मैले त्यसबारे सोचेकै छैन। मुसुक्क हाँसेर भन्यो, तिम्रो साथमा रहन पाएपछि मलाई संसारको कुनै पनि कुराको वास्ता हुँदैन। उसका कुराले मलाई विभोर बनायो। म खाटमा पल्टिएर उसलाई सुनिरहेकी थिएँ। कृष्ण नजिकै आएर भन्यो, थाहा छ तिमीलाई, तिमी मेरो एकलौटी संसार हो, म यसमा कुनै कुराको हस्तक्षेप सहन सक्दिनँ। मैले उसका कुरा बुझिहालेँ। भने ती हस्तक्षेप हुँदैनन्, ती तिम्रो संसारमा फुल्ने फूल हुनेछन्। उसको मनस्थिति बुझेर प्रश्न गरे, तिमीलाई मेरा कुरा मन परेनन्? तिम्रा कुरा उचित छन्, उसले भन्यो, तर म तिमीमाथि कुनै पनि खतरा मोल्न सक्दिनँ, तिमी मेरी प्राण हौ। उसका कुराले म स्तब्ध भएँ। उसले आफ्नो आमाको कुरालाई मसँग ल्याएर जोडेको थियो। आमाको प्रसव मृत्युका कारण ऊ कुनै पनि प्रसव प्रक्रियासँग डराउँछ। सोचे उसका मनबाट डर हटाउनुपर्छ। मैले आमा भन्नका लागि, सबैका आआफ्ना भाग्य हुन्छन्, तिमी निश्चित बन, यसबाट कुनै क्षति हुने छैन। म बञ्जर हुन चाहन्न, हरियाली हुन चाहन्छु, आमा बन्न चाहन्छु। मलाई त्यो अनुमति देऊ। भवितव्य केही भइहाले पनि म तिमीलाई उपहार दिएर जानेछु। कुरा नसकिँदै उसले मेरो मुख बन्द गरिदिँदै भन्यो, भयो, यस्ता कुरा नगर, यसबारे म विचार गरौँला। तेस्रो रात ओछ्यानमा पल्टिने बित्तिकै कृष्णले भन्यो, प्रिय, तिमीलाई आमा बन्ने अनुमति छ। साधनाले कृष्णमा बिस्तारै परिवर्तन भइरहेको थियो। उसले अचेल दिन बिराएर पिउन थालेको थियो। पिएको बेला खुब माया गर्थ्यो। सायद उसलाई मायाको अनुभूति गराउने चिज त्यही थियो। नपिएको दिन अलि असहज देखिन्थ्यो। पछि मलाई उसको पिएकड बानी पनि मनपर्न थाल्यो। पिएको दिन मलाई सबैभन्दा धेरै माया गर्थ्यो। चार पाँच महिना बितिसक्दा पनि हाम्रो गर्व रहेन। हामीले सरसल्लाह गरेर डाक्टरलाई भेट्यौँ। दुवैजनाको परीक्षण पश्चात डाक्टरले कृष्णलाई भने, आपसे सन्तान हुनेका सम्भावना नइए। डाक्टरलाई भेटेको दिनपछि कृष्णको पिउने प्रक्रिया फेरि सुरु भयो। आमा भन्ने मेरो रहरमा आफ्नो असमर्थताले पनि पिरोलेको हुँदो उसलाई। एक दिन उसले भन्यो, मबाट तिम्रो आमा भन्ने रहर पूरा नहुने भयो, मलाई माफ गर। सान्त्वना दिँदै उसको शिर थपथपाएँ। दोष तिम्रो होइन, मन खिन्न नबनाऊ। डाक्टरले भनेकै दिन मैले आफूलाई यस विषयमा सम्झाइसकेको छु कृष्ण। त्यो तिम्रो इच्छा थियो, तिमीलाई खुसी बनाउन नसक्ने भए। कृष्णले भन्यो, मीरा, मैले तिमीलाई कहिल्यै पूरा खुसी दिन सकिनँ। तिमीलाई अधुरो अपुरो बनाउनमा मेरो सधैँ दोष रहिरह्यो। हुन देऊ, निश्चिन्त बन, मैले भने। तिमी भन्थ्यौ नि, एकलौटी संसारमा अरूको हस्तक्षेप स्वीकार्य छैन। सायद भगवान्ले तिम्रो संसार यथावत राख्ने निर्णय गरे। उसले पुलुक्क मतिर हेऱ्यो। सन्तान नभएर के भयो त? झन् हामीले एकअर्कालाई माया गर्ने यथेष्ट समय पाउनेछौँ। मैले भने, के यो पनि खुसीको कुरा होइन? मेरो कुराले ऊ केही आश्वस्त भयो। त्यसपछि हामीले भविष्यका लागि केही सोचेनौँ, केही पनि साँचेनौँ, कसैका लागि भनेर जोगाएनौँ। किनभने हाम्रो योग हामीसँगै सकिँदै थियो। हाम्रो भविष्य शून्य थियो, निरन्तरता थिएन। हामीले हाम्रो निरन्तरता गाउँ छोडेकै बेला त्यागेका थियौँ। हामीसँग भूत थिएन र भविष्य पनि थिएन, केवल वर्तमान थियो। वर्तमान पनि यस्तो भयानक परिस्थितिमा थियो, मानौ त्यो अपार शक्तिले थिलथिलेर फुट्नै आँटेको छ। हामी त्यसको जरामा बसेर जेन तेन उचालिरहेका छौँ, त्यो जलजले पहाड। अम्बेडकर पार्क घुमेर फर्केको साँझ कृष्णले भन्यो, प्रिय, हामी बाहेक खुसीले मातिएर बाँचेका मानिसहरू सायदै होलान् यो दुनियाँमा। कोही छैनन्, हामी मात्रै हौ। मैले उसैको भावमा थपिदिएँ, आजको दिन जीवनका अति शानदार दिनमध्ये मुख्य दिन भएको छ कृष्ण। हाम्रो वर्तमान आयुलाई यसले केही थपिदिएको छ। पहिलो पटक बिहे गरे लगत्तै कृष्णले मलाई त्यहाँ लगेको थियो। त्यो त्यस्तो समय थियो जति बेला मलाई प्रकृतिले भन्दा कृष्ण स्वयंले आनन्दित पार्दथ्यो। दोस्रो भ्रमण यस्तो बेलामा भएको थियो, हामीले भूत र भविष्यलाई पन्छाएर वर्तमानलाई मात्रै स्वीकार गरेको पहिलो दिन थियो। बिहान सिरकभित्र छातीमा लुटपुटिएर उसले भनेको थियो, मीरा आजबाट हामीले एउटा प्रण गर्नेछौँ। उसको शिर छातीबाट हटाएर मैले भनेकी थिएँ, कस्तो प्रण, के का लागि? फेरि टाँसिएर उसले भनेको थियो, भूत र भविष्यलाई निषेध गरी वर्तमानलाई स्वीकार गर्ने प्रण उचित छ। मैले छोटोमा जवाफ दिएकी थिएँ। बाहिर भर्खर अटो रिक्सा चल्न थालेका थिए बिहानीका। उसले सिरक हटाएर भन्यो, यो जीवनको सुरुवात खुसीले हुनेछ। मैले सोधेँ, खुसीको अर्थ चाहिँ? उठ चाँडै उठ, आजैबाट परम्पार खुसीको श्रृङ्खला सुरु हुनेछ, उसले बाहुमा कसेर भन्यो। मैले भने, बाहु खोल्छौ कि उठ्नका लागि? ऊ मुसुक्क हाँस्यो। म खुबसँग सिङ्गारिएँ। त्यसरी कहिल्यै श्रृङ्गार गरेकी थिएन। दराजको ऐना अघि उभिएर ओठलाई लिपस्टिकले अन्तिम रूप दिइरहेकी थिएँ। सामुन्ने आएर कृष्णले भन्यो, कुनै राजकुमारीभन्दा कम देखेकी छैनौ तिमी। म राजकुमारी होइन, महारानी हो तिम्रो, ओठ मिलाएर जवाफ दिएँ। लखनऊ आएपछि कपाल बनाएकी थिएँ, कानका कुण्डल झिकेर चाँदीका झुम्का लगाएँ। वैजयन्ती रङको पाटियाला कुर्ता कृष्णले रोजेर ल्याइदिएको थियो। त्यसको माथिल्लो भाग वैजयन्ती रङमा बुट्टा भरिएको थियो। तल्लो घेरामा जोडी परेवाका एब्स्ट्राक्ट चित्र कोरिएको थियो। पेन्सिल हिल लगाएकी थिएँ। कृष्ण मसँग दाजिन आयो, तर पनि म ऊभन्दा होचै थिएँ। अझै पुगेन, हातले शिर नापेर उसले भन्यो। दराजबाट पाउजू निकालेर मेरा पाउमा बाँधिदियो। चुलबुली नृत्याङ्गनाले चाहिँ पाउजू छमछम बजाए। उसले हेरिरह्यो। उसका दृष्टिभित्र अति दुर्लभ विषयका झल्कोहरू हुँदा हुन् या त उज्जवल भविष्यका झङ्कारहरू। पाउजूको छमछमले उसलाई निकै आनन्दित तुलाएको थियो। एक तमास ऊ मेरा पाउमा हेरिरहेको थियो। मैले पाउ स्थिर बनाए। बजाऊ, अझै बजाऊ, उसले आग्रह गर्यो। यी पाउजूका संगीत आवाज मात्रै होइनन्, नयाँ जीवनको शुभ मुहूर्तका मंगलधुन समेत। उसको आग्रहमा केही बेर पाउजू बजाइदिए। खुसीले प्रफुल्लित भएर उसले मलाई गमलङ्ग अंगालो मार्यो। विषय बदलेर मैले सोधेँ, हामी कहाँ जाँदैछौँ कृष्ण? अम्बेडकर पार्क, उसले छोटो जवाफ दियो। हिँड्ने बेला मेरा हत्केला आफ्नो शिरमा राखेर भन्यो, म अब पियक्कड रहिन, तिम्रो एकलौटी भएँ। जीवनमा यस्तो सुनौली बिहानीको मैले परिकल्पना पनि गरेकी थिइनँ। दुःखका समयमा केही त्यस्ता समयहरू पनि हुँदा रहेछन् जसले अक्करमा फुलेको फूल चाहिँ मगमग बास्ना दिने गर्दछन्। कहिल्यै नसुल्झिने दुःखका बीचमा पनि केही त्यस्ता सुख लुकेका हुँदा रहेछन् जसले हृदयलाई आह्लादित पारेर कसैप्रति समर्पित बनाइरहेको हुन्छ। सुखका क्षणहरू सीमित थिए, तर ती कति मूल्यवान थिए। ती सुखका क्षण आफैभन्दा पनि मूल्यवान थिए, मेरा लागि ऊ झैँ र उसका लागि म झैँ। पहिलो पटक मध्यरातमा कृष्णको काखमा सुतेर आकाश निहालेको दिन प्राप्त भएको थियो। दोस्रो पटक कृष्ण मेरो दैलोमा उभिएको दिन पाएकी थिएँ। तेस्रो पटक आज जहाँ कृष्णले यो उद्घोष गरिरहेको थियो कि ऊ मेरो एकलौटी भएको छ, यो खुसीको कुन रूप होला? के यही रूपलाई नै कृष्णले अपरम्पार खुसी भनेको होला? के दुनियाँमा योभन्दा पनि अर्को कुनै खुसी छ र कतै? यस्ता खुसीका क्षण मेरा जीवनमा अप्रत्याशित आइदिन्छन्। सायद खुसीले पूर्व सूचित गर्न आवश्यक ठान्दैन, अचानक घट्ने घटनाहरू दुर्घटना हुन्। तर यो त्यस्तो होइन, यो सुघटना हो। सुघटनाहरू सधैँ सुपरिमाण सुपरिणाम लिएर आउने गर्छन् जीवनमा उत्साह थप्न। कृष्ण मेरा लागि त्यस्तो व्यक्ति हो जसले जीवनमा सुघटना घरिघरि घटाइरहन्छ, जसले समयको सन्दर्भलाई सार्थक तुलाइरहन्छ, जसले अस्तित्व स्वीकार्नुको अर्थ प्रष्टाइरहन्छ, जीवनलाई साकार पारिदिन्छ। सोच्दा सोच्दै हामी अम्बेडकर पार्क पुगिसकेछौँ। श्रुति सम्वेगमा दीपक सिन्जालीको उपन्यास मीरा वाचन गर्दा गर्दै अहिले नौ श्रृङ्खला मैले पृष्ठ 161 ल्याएर रोकेको छु। यो उपन्यास अब नौ पृष्ठ मात्रै बाँकी छ र कुनै कुनै उपन्यासले म आफैलाई पनि वाचन गर्दा यति छुन्छन् कि नसकियोस् जस्तो लाग्छ। आजको श्रृङ्खला मलाई रोक्न नै मन थिएन तर समयका कारणले रोक्नुपर्ने भयो। मैले योभन्दा अघिका नौ श्रृङ्खलाका मुख्य मुख्य केही अंशहरू मलाई राम्रा लागेका अंशहरू सहित बाँकी रहेका नौ पृष्ठ अब आउने मंगलबारको श्रुति सम्वेगमा वाचन गर्नेछु। तबसम्मको लागि प्रस्तोता अच्युत किमिरे श्रुति सम्वेगबाट बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
देरे दिम्ता, देरे दिम्ता, देरे दिम्ता, देरे दिम्ता।